Ok, sulla culla. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. والذين يقولون ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما أولئك يجزون الغرفة بما صبروا ويلقون فيها تحية وسلاما خالدين فيها حسنت مستقرا ومقاما قل ما يعبأ بكم ربي لولا دعاؤكم فقد كذبتم فسوف يكون لزاما سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو امید کرتے ہیں کہ آج ہماری آخری کلاس ہوگی سورۃ الفرقان کے اوپر. ٹھیک ہے، پیج نمبر آپ اپنی اسکرین شیئرنگ میں انہوں نے ڈالا ہے، پیج نمبر 509 ہے یہ، 509. ٹھیک ہے، تو امید کرتے ہیں کہ آج ہماری یہ سورۃ الفرقان کی تفسیر مکمل ہو جائے گی. رمضان المبارک کی پہلی تاریخ کو شروع کیا تھا اور اب جو ہے ذی قعدہ کے آخری اشرہ چل رہا ہے. تو اللہ تعالیٰ فرماتے ہیں اس کے اندر جو آخری آیات ہیں، اپنے مقبول بندوں کی صفات بیان کرتے ہوئے کہ یہ ایسے ہوتے ہیں، ایسے ہوتے ہیں، ایسے ہوتے ہیں، بہت ساری صفات بیان فرمائی. تو اس میں سے ہم جو ہیں وہ 13 صفتیں مکمل پچھلی کلاس کے اندر پڑھ چکے تھے، 13 ہی صفتیں بیان فرمائی ہیں، تو 13 ہماری مکمل ہو گئی تھیں. ٹھیک ہے، تو اب 13ویں صفت کا بس ریکیپ کر کے پھر ہم انشاءاللہ جو آخری کی آیات ہیں ان کا ایک پیج جو ہے وہ پڑھ لیں گے. تو اللہ تعالیٰ اس میں کیا ارشاد فرماتے ہیں، وَالَّذِينَ يَقُولُونَ رَبَّنَا هَبْ لَنَا مِنْ أَزْوَاجِنَا وَذُرِّيَّاتِنَا قُرَّةَ أَعْيُنٍ وَاجْعَلْنَا لِلْمُتَّقِينَ إِمَامًا، کہ یہ وہ لوگ ہوتے ہیں جو کہ کہتے ہیں کہ اے ہمارے رب، بنا دے ہمارے لیے ہماری ازواج میں سے اور ہماری ذریات میں سے، یعنی ہمارے جو آگے والی نسلیں ہیں، اولاد ہے، ان میں سے بنا دے قرۃ اعین، ہماری آنکھوں کی ٹھنڈک، وجعلنا اور ہمیں بنا دے، للمتقین، متقیوں کے لیے، امام، لیڈرز. ٹھیک ہے، تو اس کی تشریح میں مفتی شفیع رحمۃ اللہ نے لکھا تھا کہ اس میں اپنی اولاد اور ازواج کے لیے اللہ تعالیٰ سے یہ دعا ہے کہ ان کو میرے لیے آنکھوں کی ٹھنڈک بنا دے. ٹھیک ہے، تو یہ جو دعا ہوتی ہے یہ اصل چیز ہوتی ہے، اس سے ابتدا ہوتی ہے. ٹھیک ہے، کام کی ابتدا ایک مومن کی دعا سے ہوتی ہے، کیونکہ دعا کیا چیز ہے؟ دعا جو ہے وہ اللہ تعالیٰ کو اپنے کام کے اندر شامل کرنے کا طریقہ ہے. ٹھیک ہے، اللہ تعالیٰ سے جڑنا، اللہ تعالیٰ سے نو لگانا، اللہ تعالیٰ سے بات کرنا. ٹھیک ہے نا، یہ ہے دعا. ٹھیک ہے، اللہ تعالیٰ سے بندہ بن کے بات کرنا، ڈیمانڈ کرنا اللہ تعالیٰ سے، وہ دعا نہیں کہلائے گا. تو دعا کا مطلب کیا ہوتا ہے کہ اپنے سے بڑے سے ایسے بات کرنا کہ خود کو بالکل اس کے سامنے نا چھوٹا بنا کر کے بات کرنا. ٹھیک ہے نا، اور ساتھ ساتھ یہ سمجھتے ہوئے کہ وہ جو بڑا ہے نا وہ میری ضروریات کو پورا بھی کر سکتا ہے، وہ اس کے اوپر قادر ہے میری ضرورت کو پورا کرنے کے اوپر. ٹھیک ہے، تو یہ ہوتی ہے دعا کی تعریف. تو اب آپ کسی سے کوئی چیز مانگیں گے لیکن اس کو چھوٹا سمجھ کر کے مانگیں گے تو وہ دعا نہیں کہلائے گی. یا آپ کسی سے کوئی چیز مانگیں گے اور یہ سوچیں گے کہ نہیں وہ تو پورا ہی نہیں کر سکتا، پتہ نہیں کرے گا، نہیں کرے گا، وہ تو اس کے اوپر اختیار رکھتا ہے، نہیں رکھتا ہے، تو یہ دعا نہیں کہلائے گی. ٹھیک ہے، اسی وجہ سے اگر ہم کسی بندے سے کچھ مانگتے ہیں، کسی انسان سے کچھ مانگتے ہیں، تو وہ دعا نہیں کہلاتی. کیوں؟ اس لیے کہ انسانوں کو یوزلی یا تو ہم اپنے سے چھوٹا سمجھ کے مانگتے ہیں ان سے. ٹھیک ہے نا، جیسے بچے سے کہا بھائی گلاس کا، پانی کا گلاس لا دو، تو مانگا ہے نا آپ نے پانی کا گلاس، लेकिन क्या ये दुआ कहलाएगी? नहीं, क्योंकि आप उसको छोटा समझ करके मांग रहे हैं, राइट? वो तो छोटा बच्चा है। दूसरा ये कि आप के जहन में है तो, यानी आप मांग तो बड़े से रहे, अपने से बड़े से मांग रहे हैं, ठीक है ना, किसी लीडर से मांग रहे हैं, किसी मिनिस्टर से मांग रहे हैं, किसी जो है वो प्रेसिडेंट प्राइम मिनिस्टर से या बादशाह से मांग रहे हैं, लेकिन आप उसको जो है वो देने के ऊपर मुख्तारे कुल नहीं समझ रहे कि भाई ये तो मुझे दे सकता है, ठीक है ना, इसके कामिल इख्तियार है कि मैं जो चीज इससे मांग रहा हूँ ये मुझे दे सके, इसका कामिल इख्तियार इस बात के ऊपर। आप ऐसे नहीं मांगते उससे अगर आप मोमिन हैं तो, ठीक है ना, सही उल अकीदा मोमिन है तो आप किसी बादशाह से, किसी प्रेसिडेंट से, किसी प्राइम मिनिस्टर से, किसी अफसर से ऐसे नहीं मांगते, है ना, क्योंकि आपको पता है कि ठीक है इसके पास कुछ रिसोर्सेज ज्यादा हैं, इसके पास कुछ दौलत ज्यादा है, फलाना ज्यादा है, लेकिन इसके पास मुझे देने का कामिल इख्तियार नहीं है, ठीक है ना, कि अगर ये चाहे तो मुझे सब कुछ दे सकता है जो मैं इसे मांग रहा हूँ, है ना भाई, अगर वो चाहे तो वो कोशिश कर सकता है मुझे देने की, वो किसी को ऑर्डर दे सकता है मुझे देने की, लेकिन क्या वो चीज मुझ तक पहुंचेगी भी सही, इसका तो कोई गारंटी नहीं है। क्या वो इसके ऊपर यानी 100% कुदरत रखता है कि मुझे वो जरूर बिल जरूर वो चीज पहुंचाए? कोई जरूरी नहीं है, ठीक है ना, हो सकता है ऑर्डर दे लेकिन उसका ऑर्डर जो है वो अगले बंदे के समझ में ना आए, हो सकता है वो ऑर्डर देना चाह रहा हो लेकिन उसकी जुबान के ऊपर फालिज गिर जाए, फालिज गिर सकता है ना भाई, कितने लोगों की जुबान के ऊपर फालिज गिर जाता है, तो अब वो ऑर्डर देना तो चाहते हैं लेकिन दे नहीं पाते। तो कितना अमीर है, बिलियनर, बिलियनर है, मिलियनर है, बड़ा बहुत बड़ा यानी बड़ी पॉलिटिकल पावर रखने वाला है, लेकिन अगर जुबान के ऊपर, सिर्फ उसकी जुबान के ऊपर फालिज गिर गया वो ऑर्डर नहीं दे सकेगा, ठीक है ना, लिख करके ऑर्डर देगा तो हो सकता है हाथ पे भी फालिज गिर जाए। बहरहाल आप बड़े से भी जो चीज मांगते हैं ना तो आप उसको मुख्तार कुल समझ के नहीं मांगते हैं, बल्कि उसको असबाब के दर्जे में कि हाँ भाई ये अल्लाह ताला ने इसको असबाब दिए हैं तो अगर ये ऑर्डर दे देगा तो शायद मुझे चीज मिल भी जाए, इस वजह से ये दुआ नहीं कहलाती, इस वजह से ये दुआ नहीं कहलाती, ठीक है। तो अल्लाह ताला से जब आप मांगते हैं ना तो वो कैसे मांगते हैं कि अल्लाह ताला को बड़ा समझते हुए और कादर मुतलक समझते हुए मांगते हैं, इस वजह से उससे मांगना दुआ बन जाती है, ठीक है ना। तो इस वजह से ना ये जो दुआ है ना ये दुआ मामूली चीज नहीं है, ये दुआ जो है वो नबी अलैहिस्सलाम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अद्दुआ मुखुल इबादा, ये तो बंदगी, इबादत का मतलब होता है बंदगी, ये तो बंदगी का मगज है, ये तो बंदगी की बुनियाद है, असल है बंदगी की। यानी अगर आप अल्लाह का बंदा बनना चाहते हैं ना, इबादुर रहमान, राइट, तो इबादुर रहमान अगर आप बनना चाहते हैं तो उसके लिए जो कोर मटेरियल आपको चाहिए है वो है दुआ, ठीक है। अगर आप सारे अमाल अच्छे कर रहे हो, लोगों के साथ अच्छे से बात भी कर रहे हो और आप जो है वो इबादतें यानी तहज्जुदें भी पढ़ रहे हो और क्या क्या चीजें हैं इसके अंदर कि आप जो है वो यानी खर्च में भी जो है वो यानी इसराफ नहीं कर रहे हैं और बुखल नहीं कर रहे हैं बल्कि दरमियाने दर्जे का आप खर्च कर रहे हैं, ठीक है ना, ये सारे काम आप कर रहे हैं लेकिन आप दुआ नहीं मांग रहे अल्लाह ताला से, तो आप जो है वो इबादुर रहमान नहीं बन सकते, राइट, अल्लाह का बंदा जो है ना, जो मकबूल बंदा होता है वो नहीं बन सकते, ठीक है। तो जब हम दुआ मांगते हैं ना तो हम जो है वो अपने आप को अल्लाह ताला से कनेक्ट कर देते हैं, कनेक्ट कर देते हैं, ठीक है, ये बात यहां तक एवरीवन इज विद मी, ठीक है, कनेक्ट कर देते हैं। अब जब अगर हमारी ये बात समझ में आ गई कि दुआ तो वो है कि जिससे कि हम अपने आप को अल्लाह से कनेक्ट कर देते हैं, तो अब जो है ये बात भी हमारे समझ में आ जानी चाहिए कि जो हम दुआ पढ़ते हैं खाली, ठीक है ना, रब्बना आतिना फिद्दुनिया हसनतन वफिल आखिरति हसनतन वक़िना अज़ाबन्नार, राइट, और हमें पता ही नहीं होता कि इसका मतलब क्या है, हमें पता ही नहीं होता कि हम अल्लाह ताला से मांग क्या रहे हैं, तो इसमें तो हम अल्लाह ताला से अपने आप को कनेक्ट ही नहीं कर रहे, राइट, कनेक्ट ही नहीं कर रहे हैं अपने आप को अल्लाह ताला से, तो ये तो दुआ ना बनी ना, ये तो दुआ ना बनी। इसी वजह से इस आजिज ने खुद अपने कानों से بڑے علماء کرام مفتی حضرات سے یہ سنا ہے، میں نے کہیں پڑھا نہیں ہے لیکن بڑے مفتی حضرات سے سنا ہے کہ دعا جب انسان مانگے اور اس کو پتا نہ ہو کہ وہ کیا مانگ رہا ہے، یہ قبول نہیں ہوتا. رائٹ، مانگ رہا ہے یا پڑھ رہا ہے، اصل میں تو اس کو پڑھنا کہیں گے نا، کیونکہ اس کو پتہ ہی نہیں ہے کہ وہ کیا پڑھ رہا ہے. رائٹ، تو یہ قبول نہیں ہوتی یہ دعا. ٹھیک ہے، اب رہ جاتی ہے بات کہ جو مسنون دعائیں ہم پڑھتے ہیں تو پھر ان کو پڑھنے کا فائدہ کیا ہے. ٹھیک ہے نا، تو ان کو پڑھنے کے اگرچہ کہ ہمیں ان کے معنی نہیں معلوم ہوتے، ٹھیک ہے نا، بہت ساری مسنون دعائیں جو ہے وہ بچوں کو یاد کرا دیتے ہیں، بڑے بھی یاد کر لیتے ہیں لیکن معنی نہیں معلوم ہوتے، لیکن ہمارے بزرگ کہتے ہیں کہ بھائی پھر بھی پڑھو، پڑھنا چاہیے، فائدہ ہوگا تمہیں، حالانکہ تمہیں معنی نہیں معلوم ہے اس کے، تو پھر کیا فائدہ ہوتا ہے اس کا؟ اگر آپ جواب دے دیں، مسنون دعائیں جو ہم پڑھتے ہیں ہمیں معنی تو نہیں معلوم ہوتے، تو پھر فائدہ کیا ہوتا ہے ان کا، کیوں پڑھتے ہیں پھر ہم؟ اگر وہ قبول ہو ہی نہیں رہی ہیں تو پھر ہم کیوں پڑھتے ہیں؟ بلکہ ہمارے بزرگ ہمیں کیوں کہتے ہیں پڑھنے کے لیے مسنون دعائیں؟ اگر وہ قبول ہی نہیں ہو رہی ہیں تو پھر فائدہ کیا پڑھنے کا؟ جی کم از کم دو فائدے تو بتا سکتے ہیں آسانی کے ساتھ. دعا بھی ایک عبادت ہے. نہیں بھائی، مسنون دعائیں پتہ ہے نا، جیسے گھر میں داخل ہونے والی دعا، ٹھیک ہے، یا مسجد میں داخل ہونے والی دعا، مسجد سے نکلنے والی دعا، باتھ روم میں انٹر ہونے والی دعا، باتھ روم سے نکلنے والی دعا. جی، تو آپ کو معنی نہیں پتا ہوتے ہیں پھر بھی فائدہ ہو رہا ہوتا ہے، کیوں؟ کیونکہ سنت پر عمل ہو رہا ہوتا ہے. نبی علیہ الصلوۃ والسلام نے یہ کام کیا تھا تو آپ اس سنت کے اوپر اس کو فالو کر رہے ہیں، اتباع کر رہے ہیں اس سنت کی، تو اس کا آپ کو فائدہ ہوگا، کیونکہ اتباع سنت وہ دعا پڑھنا بھی تو ہے نا، معنی کے ساتھ پڑھنا یہ ایک دوسری سنت ہے، ایک ایکسٹرا سنت ہے، لیکن الفاظ کو ادا کرنا یہ بھی تو سنت ہے نا. ٹھیک ہے نا، تو چلیں آپ پوری سنت پہ عمل نہیں کر رہے، آدھی سنت پہ تو عمل کر رہے ہیں نا، تو بھائی آدھی سنت پر عمل کرنا بھی جو ہے یہ فائدے سے خالی نہیں ہے. دوسرا فائدہ، ٹھیک ہے، یعنی فائدے سے خالی نہیں ہے کا مطلب یہ کہ ثواب مل جاتا ہے. تو آصف صاحب آپ نے جو لکھا ہے نا، تو یہ تو پارٹ آف دا فرسٹ آنسر ہے کہ سنت پر عمل ہے تو ثواب مل جاتا ہے، یعنی فائدہ ہو جاتا ہے. واٹ از دی ادر ریزن، یا واٹ از دی ادر کاز آف ثواب اس طرح سے دعا مانگنے میں، جبکہ آپ کو معنی نہیں آتے ہوں؟ تو ایک اور بھی فائدہ ہو رہا ہوتا ہے، ثواب مل رہا ہوتا ہے، ایک اور بھی وجہ سے ثواب مل رہا ہوتا ہے، وہ کیا؟ ٹھیک ہے نا، وہ یہ ہے کہ یہ جو مسنون دعائیں ہیں، ٹھیک ہے، یہ مسنون دعائیں ہیں یہ تو آپ کے ایکشن کے ساتھ ہوتی ہیں نا. فضائل وچ آر اٹیچڈ ول بی ریوارڈڈ. تو نہیں، یہ آپ نے ویسے اچھا جواب دیا ہے، یہ تیسرا آپ سمجھتے ہیں، ٹھیک ہے، یعنی اس کے یہ پڑھنے سے یہ ملتا ہے، یہ پڑھنے سے یہ ملتا ہے، تو وہ نبی صلی اللہ علیہ وسلم نے فرمایا ہے تو وہ آپ کو مل جاتا ہے. ٹھیک ہے، اس کو میں انکار نہیں کر سکتا، آف کورس، بیکاز فضائل کی حدیثیں جو ہیں وہ موجود ہیں. ٹھیک ہے، لیکن جو میں آپ کو دوسرا اس کی فائدے کی ریزن بتا رہا تھا نا، وہ یہ تھا کہ یہ جو مسنون دعائیں ہیں یہ آپ کے ریئل ٹائم ایکشن سے کنیکٹڈ ہوتی ہیں. ٹھیک ہے نا، بھائی گھر میں داخل ہو رہے ہیں، اب گھر میں داخل ہوتے ہوئے آپ کو وہ ہاتھ میں کتاب تو نہیں پکڑے ہوئے ہوتے ہیں کہ بھائی میں اب گھر میں داخل ہو رہا ہوں تو جلدی جلدی پیج پلٹو پیج پلٹو پیج پلٹو، وہ گھر میں داخل ہونے والی دعا پڑھو، پھر اس کے بعد جو ہے وہ آپ کتاب ہاتھ میں لیے ہوئے، یا آج کل جو سیل فون ہے، سیل فون کے اندر آپ نے دعا ایپ اسٹارٹ کری ہوئی ہے. ٹھیک ہے نا، اب وہ دعا ایپ آپ مستقل دیکھے چلے آ رہے ہیں، اب جو ہے نا وہ آپ نے جو ہے وہ کپڑے چینج کیے، تو اب اس کے اندر سے آپ فوراً کلک کر کے جو دیکھ رہے ہیں وہ کپڑے چینج کرنے والی دعا کر رہے ہیں، پھر آپ نے کپڑے چینج کرنے والی دعا پڑھی، پھر آپ نے اپنے ہاتھ میں سیل فون لیے ہوئے گھوم رہے ہیں، پھر باتھ روم جانے کی ضرورت پڑ گئی، اچھا جی اس میں دعا ایپ کے اندر سے باتھ روم جانے والی دعا نکالو، جلدی جلدی اسکرول کر کے باتھ روم جانے والی دعا پڑھو، پھر باتھ روم سے نکلنے اندر بھی آپ موبائل لے کر کے چلے گئے، ہے نا، پھر واپس سے آ رہے ہیں دعا ایپ کے اندر جو ہے وہ نکلنے والی دعا کو اسکرول کر کے پڑھ رہے ہیں. ایسا تو نہیں کرتا نا کوئی، یا کرتا ہے کوئی؟ ایسا کرتا ہے؟ کر ہی نہیں سکتے. رائٹ، پریکٹیکلی آپ اچھے خاصے جو ہے وہ تماشا لگیں گے پھر. ٹھیک ہے، تو ایسا تو نہیں کرتے نا، تو بھائی پھر کیسے دعائیں پڑھتے ہیں؟ آپ گھر میں داخل ہو رہے ہیں، آپ نے دعا پڑھی، رائٹ، کپڑے اتارے، دعا پڑھی، कपड़े पहने, दुआ पढ़ी, बाथरूम में गए, दुआ पढ़ी, वापस आए, दुआ पढ़ी, तो क्या मतलब है इसका? जी जी हजरत, क्या मतलब है इसका? मतलब क्या है ये? अल्लाह का जिक्र ईमान की हिफाजत, क्योंकि दुआ की वजह से ध्यान अल्लाह की तरफ होता है। हाँ, आपकी इसी बात को जो है ना, हर वक्त अल्लाह सुब्हान ताला का जिक्र हो रहा है, ठीक है ना? एग्जैक्टली, हर वक्त अल्लाह ताला का जिक्र हो रहा है, क्योंकि ये जो दुआएं आप पढ़ रहे हैं ना अपनी रियल टाइम लाइफ के अंदर, और किताब आपके सामने नहीं है, कोई ऐप आपके सामने नहीं है, तो आप ये जो पढ़ रहे हैं इसका मतलब ये है कि आपका ध्यान लगा हुआ है, आप गाफिल नहीं हैं। अगर गाफिल होते तो घर में एंटर होते आपको याद ही नहीं रहता कि जी दुआ पढ़नी थी, हैं? सीढ़ी चढ़ रहे होते याद ही नहीं होता कि अल्लाह अकबर पढ़ना था, सीढ़ी उतर रहे होते याद ही नहीं होता कि सुभान अल्लाह पढ़ना था, आते ही नहीं याद, क्योंकि आप तो गाफिल हैं, अल्लाह ताला की तरफ आपका ध्यान नहीं बना हुआ है। द वेरी फैक्ट कि आप हर टर्न के ऊपर अपनी जिंदगी में ये दुआ पढ़ रहे हैं, इसका मतलब ये है कि आपका ध्यान अल्लाह ताला की तरफ लगा हुआ है, राइट? तो ये कोई मामूली बात है कि बंदे का हर वक्त ध्यान अल्लाह की तरफ लगा रहे, जो एक्शन करे उसके अंदर अल्लाह याद आ जाए और नबी अलैहिस्सलाम सल्लम की सुन्नत याद आ जाए, और जो दुआ आपने बचपन में याद करी थी या लड़कपन में आपने मेहनत करके याद करी थी, तो वो दुआ आप पढ़ लें। ये कोई छोटी चीज नहीं है, मामूली चीज नहीं है, बहुत बड़ी चीज है, ठीक है? तो दो फायदे बगैर मानी समझे हुए दुआ पढ़ने के, दो फायदे क्या हैं? एक तो आप इत्तेबाए सुन्नत कर रहे हैं, और दूसरा क्या कि आप अल्लाह ताला की जिक्र की हालत में हैं, गफलत की हालत में नहीं है इस तरीके से, ठीक है? तो बहुत बड़े बड़े फायदे हैं ना ये। तो इस वजह से ना एक बहुत मेजर जो काम करना चाहिए ना दीन के रास्ते पर, जब इंसान कदम रखता है ना, तो एक मेजर काम ये करना चाहिए, इम्पोर्टेंट काम, कि मसनून दुआएं याद करना शुरू कर दें, ठीक है? बहुत सारी किताबें मौजूद हैं, मौलाना तकी उस्मानी साहब की भी मसनून दुआओं पर किताब है, बहुत सारे बुजुर्गों की आपको छोटी छोटी किताबें मिल जाएंगी, हमारे शेख पीर दुल्फ़िकार अहमद नक्शबंदी उनकी भी एक छोटी किताब आपको मिल जाएगी, सारी में तकरीबन सेम ही दुआएं होती हैं सारी की सारी। तो इसमें से ना आप देखें कि कौन सी दुआएं आपके ऊपर रेलेवेंट हैं, वो दुआएं कम से कम याद करना शुरू कर दें, ठीक है ना? चांद देखने वाली दुआ महीने में एक दफा आती है, और उसमें भी जो है वो चांद निकल रहा है, किसके पास टाइम है ऊपर जाकर के देखना, वो टाइम आपका किसी और काम में निकल गया, तो चांद देखने वाली दुआ शायद आपके लिए इतनी रेलेवेंट ना हो, लेकिन घर में दाखिल होना, घर से बाहर निकलना, मस्जिद में जाना, मस्जिद से निकलना, कपड़े पहनना, कपड़े उतारना, बाथरूम में जाना, बाथरूम से निकलना, राइट? कम अज कम ये चंद दुआएं जो होती हैं ये तो हर बंदे के ऊपर रेलेवेंट होती है ना। तो इस तरह से इन दुआओं के जरिए से ना इंसान फिर वकूफ कल्बी हासिल कर सकता है, ठीक है ना? तो सिलसिला नक्शबंदिया के अंदर पांचवा मामूल है, जो लोग करते हैं उनको मालूम है कि पांचवा मामूल वकूफ कल्बी कहते हैं, सॉरी चौथा मामूल वकूफ कल्बी कहलाता है। ये वकूफ कल्बी जो है ये मसनून दुआओं का एहतमाम करके इंसान को हासिल हो जाता है, ठीक है? चलें, ये तो दुआ के बारे में बहुत इंपॉर्टेंट बात थी कि भाई अल्लाह का बंदा अगर बनना है ना तो दुआओं के बगैर नहीं बन सकता, ठीक है ना? तो अगर हमारी जिंदगी में दुआएं नहीं हैं लेकिन हम जो है वो टक्करें वगैरह मारते रहते हैं, ठीक है ना, और चलत फिरत भी हमारी चलती रहती है अल्लाह के रास्ते में, जिसको कहते हैं चलत फिरत, है ना, लेकिन दुआएं नहीं है, ठीक है, तो फिर जो है ना सीरियस प्रॉब्लम है हमारे साथ, कुछ बहुत सीरियस प्रॉब्लम है, इस प्रॉब्लम का इलाज करना पड़ेगा, ठीक है? जब तक इलाज नहीं करेंगे तो फिर वो हमारी इबादतें तो हो रही होंगी, ये नहीं कि नमाज आपकी होगी नहीं और आपका अल्लाह के रास्ते में निकलने का बिल्कुल कोई फायदा नहीं होगा, फायदा जरूर होगा लेकिन बहुत थोड़ा फायदा होगा। दुआ अगर आपके साथ चलती रहेगी ना तो फिर इन्हीं आमाल के आपको बहुत बड़े बड़े फायदे होते रहेंगे, ठीक है? तो असल तो दुआ होती है, और उसके बाद फिर जा करके दवा की बारी आती है, जिसको कि हम असबाब इख्तियार करना कहते हैं, ठीक है? जैसे कि जब बच्चा बीमार पड़ जाए ना तो फौरन जो है वो पैनाडोल के पीछे मत भागे, बल्कि सबसे पहले जो है वो अल्लाह ताला की तरफ मुतवज्जो होकर के अल्लाह ताला से दुआ करें, ए अल्लाह मदद फरमा, ए अल्लाह मेरे बच्चों को शिफा अता फरमा दे, राइट? हत्ता के बच्चों की क्लास में हमने अल्हम्दुलिल्लाह ये बात याद आ गई थी साहब इसको, कि कहीं आपको घर से चीख की आवाज आए, है ना, आपकी बीवी चीख करके आपको पुकारिए, इधर आए, भाग कर आए, भाग कर आए, ठीक है ना। छोटा बच्चा है आपके घर के अंदर, आपको पता लग गया कि कुछ गड़बड़ हो गई है, राइट, कुछ एक्सीडेंट हो गया है, कुछ कुछ का कुछ तो गड़बड़ हुई है ना, आपकी बीवी इस तरह से क्यों बुला रही है, ठीक है ना। तो उस वक्त जो है ना, जिस वक्त आप भागना शुरू करें ना बच्चों की तरफ, बीवी की तरफ, तो उस भागने से पहले या उस भागने के दौरान जो है वो अल्लाह ताला की तरफ रुजू करके, या अल्लाह खैर, या अल्लाह खैर, या अल्लाह खैर, ए अल्लाह सब खैर हो, ए अल्लाह सब खैर हो, ए अल्लाह सब खैर हो। इसमें कोई टाइम नहीं जाता, इसके अंदर कोई एफर्ट नहीं जाती, इसके अंदर सिर्फ अल्लाह ताला की तरफ ध्यान बनाना होता है, ठीक है। तो दुआ तो ईमान वाले के साथ ऐसे चलती है, ठीक है ना। सबसे पहले दुआ, फिर आप भाग के जा रहे हैं ना वहां पर, अब वहां पे जाएं और जाकर के देखें क्या हो गया उसको, अगर उसको कुछ चोट लग गई है, उसके खून रोकने की कोशिश करें, उसको पट्टी बांधने की कोशिश करें, उसको जो है वो हॉस्पिटल ले जाने की कोशिश करें। ये सारी चीजें जो है वो असबाब कहलाती हैं, इनको दवा भी कह देते हैं, लेकिन दवा से पहले दुआ, राइट। दुआ के बगैर दवा नहीं करनी है हमने, हमने दुआ के साथ दवा करनी है, ठीक है। तो ये तरतीब ईमान वाले की जिंदगी के अंदर होती है। बाकी जो दूसरे लोग होते हैं, या तो काफिर होते हैं, तो उनके यहाँ तो दुआ का कोई तसव्वुर ही नहीं होता है, उनके यहाँ तो सिर्फ दवा होता है। और जो गाफिर मुसलमान होता है, तो उसके यहाँ भी जो है ना वो दवा से बात शुरू होती है, और फिर आगे कहीं जा करके जब वो हर दवा से मायूस हो जाता है, फिर उसको दुआ याद आती है, तो लोग उसको याद दिलाते हैं कि भाई दुआ मांगी, दुआ भी मांग लो भाई, ठीक है ना। फिर वो बड़ी मुश्किल से जो है वो दुआ मांगना शुरू करता है, ठीक है ना। तो तरतीब का फर्क है और कंटेंट का फर्क है ईमान वालों में और बाकी लोगों के दरमियान, ठीक है। किसी को सवाल हो तो प्लीज़ पूछिएगा। बाकी फरमाते हैं कि ये लोग जो है वो दुआ करते हैं अपनी औलाद के लिए, अपने घर वालों के लिए, ठीक है ना, सब के लिए। इसमें इसका मतलब खाली ये नहीं है कि आप जो है वो खाली छोटों के लिए दुआ कर सकते हैं, बड़ों के लिए दुआ नहीं कर सकते। भाई अगर छोटे को तौफीक मिल जाए अल्लाह ताला की तरफ रुजू करने की, तो वो बड़ों के लिए दुआ करें, राइट। रब्बिरहमहुमा कमा रब्बयानी सगीरा। अगर वालदैन की बात समझ में नहीं आ रही है, दीन पर नहीं है, या कुछ मसला चल रहा है, तो ये जो दुआ है ना, इसके अंदर वालदैन की जिंदगी और आखिरत दोनों का वर्ड है। ए अल्लाह मेरे वालदैन के ऊपर रहम फरमा, जैसे कि उन्होंने बचपन में मेरे ऊपर रहम किया था, ठीक है ना। मेरी पॉटी साफ करी थी, मेरे जो है वो खाने का ख्याल किया था, मेरी जरूरियात पूरी करी थी, अल्लाह आप भी उनके ऊपर रहम फरमाइए, ठीक है ना। तो सिर्फ बड़ों ने छोटों के लिए दुआ नहीं करनी होती है, छोटों ने बड़ों के लिए भी दुआ करनी होती है। अल्लाह ताला ने सबको सिखाया दुआ करना, ठीक है। यहाँ इस दुआ से इस तरफ इशारा है कि अल्लाह के मकबूल बंदे सिर्फ अपने अपने नफ्स की इस्लाह और अमाल सालिहा पर तनात नहीं कर लेते, बल्कि अपनी औलाद और बीवियों की भी इस्लाह अमाल इखलाक की फिक्र करते हैं और इसके लिए कोशिश करते रहते हैं। फिक्र के अंदर दुआ आ गई और कोशिश करने के अंदर असबाब इख्तियार करना आ गए, ठीक है, तदबीरें करना वगैरह। इसी कोशिश में से एक ये भी है कि उनकी सलाहियत के लिए अल्लाह ताला से दुआ मांगता रहे। इस आयत के अगले जुमले में दुआ का ये चले हम पढ़ चुके हैं जो क्योंकि, तो इस वजह से इसको अभी मैं रिपीट नहीं करूँगा वरना फिर ये क्लास भी गुजर जाएगी इसीलिए। तो इसमें जो एक मसला इन्होंने बयान किया था कि भाई लीडरशिप जो है ना वो मांगना तो पसंदीदा नहीं है, ठीक है ना। तो पिछली क्लास में हमने इसके ऊपर बड़ी तफसील से बात कर ली थी, खुसूसन हमारे उलमाए कराम जो के सियासत के अंदर हैं, तो बज़ाहिर देखने में लगता है कि वो लीडरशिप के भूखे हैं, नाउज बिल्ला, राइट। लेकिन इसकी तफसील यहाँ पे हमने कर ली थी कि वो भूखे नहीं होते लीडरशिप के, बल्कि वो आखिरत की खातिर इस दुनिया की लीडरशिप जो है ना उसके लिए खड़े हो रहे होते हैं, और वो भी जो है वो अपने अपने बड़ों के हुक्म पे खड़े हो रहे होते हैं, ठीक है। तो इस वजह से ये इल्ज़ाम उनके ऊपर बिल्कुल भी अप्लाई नहीं हो सकता। हाँ, जो गैर उलमा होते हैं या जो दुनियादार लोग होते हैं, तो उनके साथ ऐसा बिल्कुल हो सकता है कि दुनिया की खातिर और पैसे की खातिर, कोई पैसे की खातिर लीडर बनना चाहता है, लेकिन किसी के पास पहले से पैसे होते हैं, उसको जो है ना वो एम्बिशन होता है कि मैं लीडर बनूं, मैं लोगों को ठीक कर दूं, है ना, मैं लीडर बनूं ताकि मैं लोगों को ठीक कर दूं। ये सारे के सारे पागल दीवाने, ये बिल्कुल गलत चल रहे हैं, मैं एक ठीक हूँ, चलो अब मैं दूसरों को भी ठीक करता हूँ, ये भी लीडर बनने की एक रीज़न होती है, ठीक है ना। लोग हमारे यहाँ चूँकि पैसे के ज़रा गुर्बत ज़्यादा है ना हमारे यहाँ, तो इस वजह से ना हमें सिर्फ जो है ना बुराई इसमें नज़र आती है कि कोई जो है ना वो माल हड़प करे, माल जमा करे, फॉरेन बैंक्स में अकाउंट बनाए, हमारे लिए बुराई सिर्फ यही है। हालांकि ये तो नहीं होती खाली, ठीक है, ये तो एक शक्ल है बुराई की ना, कि लोगों का माल पे कब्जा कर ले और स्वीडन स्विट्जरलैंड के अंदर बैंक अकाउंट्स और फलानी जगह पता नहीं कौन कौन से वो जो رپورٹس وغیرہ آتی ہیں تو اس جزیرے میں تو اس جزیرے میں مال بنایا مال بنایا مال مال پہنچایا ہے, تو ہماری قوم یہ سمجھتی ہے کہ بس یہی ایک برائی ہے, یہی ایک خرابی ہے. تو جس بندہ دو بندہ بظاہر یہ کام نہ کر رہا ہو وہ بھی پتہ نہیں ہوتا کہ اصل میں ہو کیا رہا ہے پیچھے, لیکن چلے نہیں کر رہا وہ بندہ یہ کام, تو ہم سمجھتے ہیں کہ اس سے اچھا بندہ تو کوئی ہو ہی نہیں سکتا. دس از دا بیسٹ تھنگ دیٹ ہیز بین دیٹ ہیز ہیپن ٹو آور کنٹری, ٹھیک ہے نا. لیکن ہمیں ایک باقی تفصیلات نہیں پتا, اس کے دقائق نہیں پتا, اس کے اسرار نہیں پتا کہ بھائی دس از ناٹ دی اونلی پرابلم, ٹھیک ہے نا. دنیا کے اندر مال ایک پرابلم ہوتی ہے, اور جو کیا کہتے ہیں اس کو جو پوزیشن ہوتی ہے, ٹھیک ہے نا, جس کو کہ اس کے بھی خاص لفظ ہوتے ہیں میرے ذہن میں نہیں آ رہا, اگر آپ جاہ جاہ کہتے ہیں جیم الف ہا جاہ, رائٹ. یہ جاہ جو ہوتی ہے نا یہ بھی بہت بڑی برائی ہوتی ہے دنیا کی. تو کوئی مال کے لیے الیکشن لڑتا ہے, کوئی مال کے لیے نہیں لڑتا, وہ جاہ کے لیے لڑتا ہے, ٹھیک ہے. تو دونوں کے ساتھ سیم مسئلے ہوتے ہیں, بس اس کا مسئلہ ذرا نظر زیادہ آتا ہے, دوسرے کا مسئلہ جو ہے نا وہ عوام الناس کو سمجھ میں نہیں آ رہا ہوتا, ٹھیک ہے. تو اس وجہ سے یہ باتیں علماء کو اور جو گہری نظر رکھنے والے لوگ ہوتے ہیں ان کو یہ باتیں سمجھ میں آ رہی ہوتی ہیں. تو اپنے بڑوں سے رابطہ رکھنا چاہیے, اور پھر ان سے جو ہے نا وہ ہدایات لینی چاہیے کہ بھائی کون سی چیز صحیح ہے کون سی چیز غلط ہے. ضروری نہیں ہے کہ جو آپ کو اچھا نظر آ رہا ہو وہ اچھا بھی ہو, جو آپ کو غلط نظر آ رہا ہو وہ غلط بھی ہو, ضروری نہیں ہوتا اس کے لیے نا, ٹھیک ہے. اگلے پیج میں فرماتے ہیں اولئک یجزون الغرفۃ, ٹھیک ہے. یہ جو ساری صفات اللہ تعالیٰ نے بیان فرمائی ہیں نا 13 صفات, تو یہ جو لوگ ان 13 صفات کے حامل ہوتے ہیں نا تو ان کے ساتھ کیا معاملہ ہوتا ہے. اولئک اولئک جو ہے وہ ایک اسم اشارہ ہے کہ وہ لوگ یجزون الغرفۃ, کہ ان کو جزا دی جائے گی الغرفۃ, غرفہ کس کو کہتے ہیں کمروں کو, کمرے کو یعنی مکان مراد ہے. صرف یہ نہیں کہ ایک کمرہ دے دیا جائے گا ہے, جس طرح کہ یہاں پر رہنے کے لیے جو ہے نا وہ بےچارے بیچلرز جو ہیں تو ایک ایک کمرے کے اندر رہتے ہیں, تو جنت میں بھی ایک ایک کمرے پر ٹرہا دیا جائے گا غرفہ, غرفہ تو کمرے کو کہتے ہیں, تو جنت میں ایک کمرہ ہی ملے گا, اس سے زیادہ کچھ نہیں ملے گا. نہیں بھائی, جنت کا کمرہ اور یہاں کے کمرے کو آپ یہاں کے کمرے پر جنت کے کمرے کو قیاس نہیں کر سکتے نا. تو ان لوگوں کے لیے غرفے ہوں گے, غرفے کے لغوی معنی جو ہے نا وہ صرف کمرہ نہیں ہے, جیسے فرما رہے ہیں بالا خانہ. بالا خانوں کو کیا کہتے ہیں یہاں پر ہمارے ملکوں میں, پتہ نہیں انڈیا میں ہوتا ہوگا, پاکستان میں کوئی اتنا کانسیپٹ اس کا نہیں ہے. پاکستان میں یوزلی جو ہے نا جو گراؤنڈ فلور کے اپارٹمنٹ ہوتے ہیں نا اس کی زیادہ پرائس ہوتی ہے, اور جیسے جیسے آپ اوپر چلے جاتے ہیں وہ پرائس کم ہوتی چلی جاتی ہے. اس کی کیا وجہ ہے پاکستانی حضرات, یہ انڈیا میں بھی ہوتا ہوگا اس طریقے سے, تو کیا وجہ ہے, گراؤنڈ فلور کی قیمت زیادہ ہوتی ہے, اوپر جائیں قیمت کم ہوتی ہے, وجہ کیا ہے اس کی کراچی والوں کو کیا وجہ ہے, اوپر جائیں تو قیمت کم ہو جاتی ہے, انڈیا میں اپوزٹ ہے, گرمی ساری گرمی تو نہیں ہوتی اس کی وجہ, اور ایک اور بھی وجہ ہوتی ہے جو اصل بھائی اچھائی اچھے بنے ہوئے ہوتے ہیں گراؤنڈ والے, گراؤنڈ میں تو چوہے بھی آتے ہیں, اور زیادہ جو حشرات الارض ہیں نا وہ گراؤنڈ میں آتے ہیں, سیپیج کا پانی بھی آتا ہے گراؤنڈ کے اندر, اوپر والوں میں تو سیپیج کا پانی اور چوہے نہیں آتے, پھر بھی اوپر والوں کی جو پرائس ہوتی ہے وہ کم ہوتی ہے. اس کی وجہ کیا ہے جی, سیڑھیاں, رائٹ. کیونکہ اوپر پہنچنے کے لیے آپ کو سیڑھیاں استعمال کرنی پڑتی ہیں, اور سیڑھیاں چڑھنے میں آج کل تو ویسے ہی جو ہے وہ ہر ایک کو گھٹنے کا درد ہے نا, ہر کوئی آرتھرائٹس کا مریض ہے چاہے 30 سال کا کیوں نہ ہو, ٹھیک ہے. تو اب اس کا حل جو ہے وہ ہے لفٹ کا ہونا, اور لفٹ تو چلتی ہے بجلی کے ذریعے سے, اور بجلی نے تو آنا نہیں ہوتا ہے نا بھائی, تو بجلی تو چلی جاتی ہے بغیر بتائے, تو بجلی اور تو لفٹ تو اکثر بند ہوتی ہیں ان ہائی رائز بلڈنگس کے اندر, ہے نا. تو اس وجہ سے نا جو اوپر کی فلور ہوتے ہیں نا ان کی پرائز کم ہوتی ہے, ٹھیک ہے. لیکن جیسا کہ آپ انڈیا میں بتا رہے ہیں, پتہ نہیں انڈیا میں بھی بنگلور کی بات کر رہے ہوں گے آپ شاید, یا بامبے بنگلور اس طرح کے جو بہت ہی میٹروپولس قسم کے, شاید وہاں پہ لائٹ نہیں جاتی ہوگی, ہے نا. باقی امریکہ یورپ وہاں پہ تو لائٹ جانے کا انہوں نے تو انتظام کر کے رکھا ہوا ہے, اس کا لائٹ نہیں جاتی اللہ ماشاء اللہ کبھی چلی گئی, ٹھیک ہے. تو وہاں پر جو ہے نا جو بالکل ٹاپ کے اوپر انہوں نے ایک بڑا اسپیشل قسم کا اپارٹمنٹ بنایا ہوتا ہے, اس کو کہتے ہیں پینٹ ہاؤس, ٹھیک ہے. اور پینٹ ہاؤس کے اندر نا وہاں پر फिर जो हॉलीवुड के एक्टर्स होते हैं या जो बेसबॉल के हीरोज होते हैं या बास्केटबॉल के हीरोज होते हैं या कोई जो है वो पॉप स्टार है, उस किस्म के लोग जो है ना वो पेंट हाउस में रहते हैं, सबसे ज्यादा महंगा होता है, बल्कि मिलियंस ऑफ डॉलर्स का होता है वो, मिलियंस ऑफ डॉलर्स का सिर्फ एक अपार्टमेंट होता है, ठीक है। तो ये जो कॉन्सेप्ट है ना पेंट हाउस का कॉन्सेप्ट, ये है गुरफा वाला कॉन्सेप्ट कि जन्नत के अंदर ऐसी लोकेशन। अच्छा, वो पेंट हाउस की प्राइस इतनी ज्यादा क्यों होती है? व्यू की वजह से, ठीक है ना, स्पेशली बीच के ऊपर अगर वो अपार्टमेंट हो, बीच यानी सी शोर के ऊपर, तो उसका व्यू जो है वो बेहतरीन होगा, या पहाड़ी इलाके के अंदर है तो उसका व्यू बेहतरीन होगा, इस वजह से पेंट हाउस की जो है ना वो कीमत सबसे ज्यादा होती है। बाकी सहूलियतें तो दूसरे अपार्टमेंट्स में भी होती हैं, लेकिन इसमें व्यू सबसे ज्यादा होता है। तो जन्नत में भी जो है ना पेंट हाउस जो होगा ना वो ऐसा होगा कि जन्नत का व्यू तो पता नहीं क्या व्यू होगा, हम तो तस्वीर ही नहीं कर सकते उसका। वो बेहतरीन व्यू जो है ना वो पेंट हाउस वालों को मिलेगा, और वो कौन होंगे? इबादुर रहमान, वो ये स्पेशल बंदे होंगे जो कि इन सिफात के हामिल होंगे। तो गुरफा के लोग ईमानी बाला खाने के हैं, जन्नत में मुकर्रबीन खास के लिए ऐसे गुरफात होंगे जो आम अहले जन्नत को ऐसे नजर आएंगे जैसे जमीन वाले सितारों को देखते हैं। अल्लाह अकबर कबीरा, हम सितारों को कैसे देखते हैं? कहाँ दूर, कहीं दूर सितारे, thousands of light years away, right? कितने बड़े होते हैं लेकिन छोटे नजर आते हैं, और thousands of light years away होते हैं, ठीक है ना। तो ये लोग भी ये जो होंगे ना, इनमें और आम लोगों के दरमियान, यानी हैं तो सारे जन्नत में, नीचे वाले भी जन्नत में हैं, पेंट हाउस वाले भी जन्नत में हैं, लेकिन इतना फर्क होगा इन लोगों, है ना, कि जैसे आंख उठा करके सितारों को हम देखते हैं ना सर उठा करके, उसी तरीके से वहां पर भी सर उठा करके इन लोगों के रहने वाली जगहों को देखा जाएगा। रवाहुल बुखारी व मुस्लिम वगैरह, ये नबी रसूलुल्लाह सलाम के अल्फाज हैं, मुफ्ती शफी रहमतुल्लाह अलैह के अल्फाज नहीं है, ठीक है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने जो बताया है, आप सल्लल्लाहु अलैहि वसल्लम को जिब्रील अलैहि सलाम से सुन करके वाली बातें बताएंगे ना, ये हो सकता है आप सल्लल्लाहु अलैहि वसल्लम को दिखाया भी हो मेराज के मौके पर ये सारी चीजें, या ख्वाब में दिखाई हो, जिस भी तरीके से नबी सल्लल्लाहु अलैहि वसल्लम को ये नॉलेज हासिल हुई। मुस्नद अहमद, बैहकी, तिरमिजी, हाकिम में ये सब हदीस किताबों के नाम है, में हजरत अबू मालिक अशअरी रजी अल्लाह तआला अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जन्नत में ऐसे गुरफे होंगे जिनका अंदरूनी हिस्सा बाहर से और बैरूनी हिस्सा अंदर से नजर आता होगा। आजकल जो बिल्कुल मॉडर्न डिजाइन है अपार्टमेंट्स का, वो आपने कभी तस्वीरों में देखा हो, या हो सकता है दुबई शुबई में कभी किसी को देखने का मौका भी मिला हो, अजीब किस्म के उन्होंने अपार्टमेंट बनाए। वैसे हया वगैरह का तो उनको वैसे भी कोई ख्याल है नहीं, है ना, तो बिल्कुल ही यानी खुला डुल्ला अंदर के लोग बाहर नजर आ रहे होते हैं, बाहर से नजर आ रहे होते हैं, ठीक है। तो वैसे भी जब बाहर निकलते हैं तो भी जो है वो ऐसे ही बेलिबास ही होते हैं, तो घर में भी उसी तरीके से रहते हैं, तो उनको फर्क ही नहीं पड़ता, हया तो खत्म हो चुकी होती है बिल्कुल, ठीक है। तो बहरहाल ये जो नए मॉडर्न डिजाइन है ना वो ऐसे हैं कि गोया के पूरा ग्लास हाउस है, ठीक है ना, अब वो ग्लास हाउस के अंदर सब कुछ नजर आ रहा है। तो जन्नत के अंदर ऐसे गुरफे होंगे कि अंदरूनी हिस्सा बाहर से नजर आएगा और बैरूनी हिस्सा अंदर से नजर आता होगा। लोगों ने पूछा, या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये गुरफे किन लोगों के लिए हैं? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो शख्स अपने कलाम को नरम और पाक रखे, गंदी जुबान इस्तेमाल ना करता हो, गालम गलोश ना करता हो, चीख चिल्ला ना करता हो, राइट, नरम का मतलब क्या, इस तरीके से चीख चिल्ला करके दूसरों से बात ना करता हो, किसी से भी, बड़ों से हो, छोटों से हो, बराबर वालों से हो, ठीक है ना, और पाक रखने का मतलब क्या, बेहयाई और गंदे अल्फाज इस्तेमाल ना करता हो, ठीक है, हर मुसलमान को सलाम करे, ठीक है ना, यानी सलाम करना जो है ना वो उसकी आदत हो, जहां उसको ऐसा शख्स नजर आए कि जिसके ईमान का उसको कंफर्टेबल हो कि हाँ ये मुसलमान ही हो सकता है, ठीक है ना, तो वहां पर सलाम से पहल करे, हाय करके, हेलो करके, गुड मॉर्निंग करके, या यहाँ पे क्या कहते हैं कुछ लोग, कहते हैं सबा सबा बखैर, सलाम करना जो है वो पता नहीं क्या उनको तकलीफ होती है, सलाम नहीं करना भाई, सबा बखैर तो मरहबा तो बुलाना तो ढिमकाना, भाई सलाम करने में आपको क्या तकलीफ हो रही है, या तो आप मुसलमान नहीं हैं या आप हमें मुसलमान नहीं समझते, इस वजह से शायद आप सलाम नहीं कर रहे, ठीक है। तो जिसको आप मुसलमान समझते हैं ना, उसके अकीदे में आपको ऐसा ना हो कि वो शिया है या वो जो है वो कादियानी है या हिंदू है या ईसाई है या कोई और है, ठीक है ना, भाई उसको सलाम करें, अस्सलामु अलैकुम कम अज़ कम, और उसके आगे अगर तौफीक मिलती है वरहमतुल्लाह, اور اگر اس سے آگے توفیق ملتی ہے، السلام علیکم ورحمۃ اللہ وبرکاتہ، پورا کریں سلام، ٹھیک ہے، تو ہر مسلمان کو سلام کرے اور لوگوں کو کھانا کھلائے. اب کھانا کھلانے کا مطلب صرف یہ نہیں ہوتا کہ جو بہت بھوکا ہے، ننگا ہے، بس اسی کو کھانا کھلانا ہے، ٹھیک ہے نا، اپنے مہمان کو کھانا کھلانا، ٹھیک ہے، اپنے اس طرح سے معاملہ کرنا کہ بس ذرا دریا دلی کا، فراغ دلی کا اگر آپ کے پاس اللہ نے دیا ہے، ٹھیک ہے نا، قرضہ ادھار لے کر کے نہ کریں اگر آپ ہینڈل نہیں کر سکتے، ٹھیک ہے نا. ویسے تو اگر آپ ہینڈل کرنے والے ہیں، اگر آپ کو اللہ تعالیٰ نے اتنا دل بڑا دیا ہے اور آپ کو اللہ تعالیٰ کے اوپر توکل حاصل ہے، تو ادھار لے کر کے بھی مہمان کو کھانا کھلا دینا یہ غلط نہیں ہے. ادھار لے کر کے مہمان کو کھانا کھلانا غلط نہیں ہے، لیکن اپنی کیپیسٹی کے مطابق. یعنی ایک ہوتا ہے آپ کی فائنینشیل کیپیسٹی، فائنینشیل کیپیسٹی تو نہیں ہے جبھی تو ادھار لینا پڑ رہا ہے، لیکن دل کے اندر بھی تو ایک کیپیسٹی ہوتی ہے نا. وہ اس کا مطلب یہ نہیں ہوتا دل کی کیپیسٹی کا کہ وہ ادھر سے لیا ادھر لیا ادھر دے. یہ جو ہم سمجھتے ہیں بڑا دل ہے بھائی، دل کی کیپیسٹی کا مطلب یہ ہوتا ہے کہ آزمائش کے وقت آپ صبر بھی کر سکیں گے کہ نہیں کر سکیں گے، ہے نا. جب ادھار لے لیا، اب ادھار پیمنٹ کرنے کے لیے آپ کے پاس کچھ نہیں آ رہا، اس وقت جو ہے وہ کہیں آپ کفریہ کلمات، ناشکری کے کلمات تو نہیں کہنے شروع ہو جائیں گے، ٹھیک ہے نا. یہ ہوتا ہے دل کی وسعت. صرف یہ نہیں ہوتا جیسے کہ ہمارے یہاں کلچرل جو ہے نا وہ بڑا دل ہے جی ان کا، پاگلوں کی طرح خرچ کرتے ہیں لوگوں کے اوپر، لیکن اس کے بعد جو ہے وہ ایمان گنوا بیٹھتے ہیں، ناشکری کے کلمات کہنا شروع ہو جاتے ہیں. یہ دل بڑا نہیں ہوتا. دل بڑا وہ ہوتا ہے ٹھیک ہے آپ خرچ کریں، ایون ادھار لے کر کے خرچ کریں، لیکن توکل ہے آپ کے اندر کہ نہیں ہے، تب آپ کا دل بڑا کہلائے گا. اور اگر ایسا نہیں ہے تو بس جتنا ہے اتنا ہی کریں. بے شک کھجور پیش کر دیں مہمان کے سامنے، رائٹ، پانی پیش کر دیں، زمزم ہے زمزم پیش کر دیں، رائٹ، کچھ بسکٹ ہیں گھر کے اندر بسکٹ پیش کر دیں، چائے بنا کر کے پیش کر دیں، بس ٹھیک ہے. یہ کوئی یہ وہ نہیں ہے کہ جی آپ نے بڑی لمبی چوڑی دعوت کرنی ہے تبھی آپ جو ہے وہ کھانا کھلانے والے بنیں گے، ایسا تو نہیں ہے نا. حدیث مبارکہ کے اندر یہ بھی بات کلیئر ہے، ٹھیک ہے. تو لوگوں کو کھانا کھلائے اور رات کو اس وقت تہجد کی نماز پڑھے جب لوگ سو رہے ہوں، ٹھیک ہے. یعنی رات کو اللہ تعالیٰ کی عبادت کرنے والا ہو. اور اس کا بھی مطلب یہی ہے کہ رات کے وقت جو ہے وہ فون کے اوپر اپنا وقت ضائع نہ کرتا ہو، ڈرامے نہ دیکھتا ہو، یہ سارے نہ کام کرتا ہو. اگر رات کو جاگ رہا ہے تو تہجد یاد رکھے، تہجد پڑھے. اور اگر اس کو جلدی سونے کی توفیق مل رہی ہے، کوئی ایسی مجبوری، کوئی ایسے مسئلے اس کی زندگی میں نہیں ہے کہ وہ آرام سے سو جاتا ہے عشاء کے بعد یا 10-11 بجے سو جاتا ہے آج کل کے حساب سے 10-11 بجے، ٹھیک ہے، تو الارم لگا کر کے سوئے اور فجر کے ٹائم شروع ہونے سے آدھا گھنٹہ پون گھنٹہ پہلے اٹھ کر کے جو ہے وہ تہجد پڑھے، ٹھیک ہے. اور اگر 2-3 بجے رات کو سونا پڑتا ہے کسی بھی وجہ سے، گھر کی مجبوریاں ہیں، بزرگ ہیں، بچے ہیں چھوٹے، کوئی اور مسئلے چل رہے ہیں، تو اتنی دیر سے اگر اس کا سونا ہو رہا ہے کہ وہ نہیں اٹھ پا رہا تہجد میں، تو کوشش کرے کہ عشاء کے بعد 2-4 رکعت تہجد کی نیت سے پڑھ لے، اس کے بعد سو جائے، ٹھیک ہے. تو یہ سب تفصیل پیچھے ہم پڑھ چکے ہیں. تو یہ بندے جو ہوتے ہیں نا، یہ ان کے لیے اللہ تعالیٰ نے جنت کے اندر غرفے تیار کر کے رکھے ہوئے ہیں، ٹھیک ہے نا. یاد رکھنے والی بات ہے نا، کلام کو نرم اور پاک رکھے، ہر مسلمان کو سلام کرے. اچھا، اس کے اندر ایک اور بات بھی سن لیں کہ جو رشتہ دار خواتین ہوتی ہیں، اگر ان کے ساتھ، یعنی اگر وہ نامحرم بھی ہیں، ٹھیک ہے نا، محرم کے ساتھ تو سلام ویسے بھی انسان نے کرنا ہی ہوتا ہے، اپنے گھر کے افراد کو تو انسان سلام کرتا بھی ہے، لیکن گھر کے جو افراد ہیں اگرچہ کہ وہ نامحرم بھی ہے نا، سلام کے اوپر پابندی نہیں ہے کہ آپ نامحرم کو سلام نہ کریں اگر وہ گھر کے افراد ہیں. بھائی ٹھیک ہے، دفتر کے اندر آپ جو ہے وہ جو سیکرٹری ہے اور جو دوسرے کام کرنے والی لڑکیاں ہیں اور یہ ہیں وہ، ان کو آپ ہر ایک کو ہیلو، ہاؤ آر یو، السلام علیکم، کیا حال چال ہیں، ٹھیک ٹھاک، بھائی ان کے ساتھ اس طرح کی پینگیں بنانے کے لیے ضرورت نہیں ہے، وہ گھر کے افراد نہیں ہیں آپ کے، ٹھیک ہے نا. لیکن گھر کے اندر جو افراد ہوتے ہیں جو کہ فیملی کے اسینشیل پارٹس ہوتے ہیں نا، تو ان کو سلام کر لینا جو ہے یہ اخلاقیات کی علامت ہے، اچھے انداز میں سلام کرنا، ٹھیک ہے. تو اتنا جو ہے نا وہ پردے کے ساتھ انسان کرے ضرور سے، ٹھیک ہے. آگے فرمایا، وَيُلَقَّوْنَ فِيهَا تَحِيَّةً وَسَلَامًا، یعنی جنت کی دوسری نعمتوں کے ساتھ ان کو یہ اعزاز بھی حاصل ہوگا کہ فرشتے ان کو مبارکباد دیں گے اور سلام کریں گے، ٹھیک ہے. تو فرشتے جب مبارکباد دیں گے اور سلام کریں گے، تو فرشتے تو نور سے بنی ہوئی مخلوق ہے، اس دنیا کی گند کے اندر، یعنی یہ دنیا کیا ہے، کثافت کا مجموعہ ہے، رائٹ، نجاست کا، کثافت کا، تکلیفوں کا، آزمائشوں کا، भरी हुई है ये दुनिया इन सारी चीजों से, है ना, एक से एक प्रॉब्लम अगर अल्लाह ताला निगाह अता फरमा दे तो समझ में आ जाता है कि ये दुनिया जो है ना ये रहने की जगह है नहीं असल में। इसी वजह से मोमिन का जो दिल है ना वो तो उधर लगा होता है, वो तो काट रहा होता है यहाँ की जिंदगी और दुआ मांग रहा होता है अल्लाह बस ईमान के साथ अमल साले के साथ गुजार दे इस वक्त को, वो इस दुनिया को दबोच करके और ना छोड़ने वाली नीयत के साथ नहीं पकड़ के बैठा हुआ होता, उसका तो दिल उधर लगा हुआ है क्योंकि उसको समझ में आ जाती है इस दुनिया की क्या हकीकत है। ठीक है ना, मतलब क्या है कि इस गंदी दुनिया के अंदर जब फरिश्ते उतरते हैं, ठीक है ना, तो उनके उतरने से ये गंद खाना जो है ये भी रहमत की जगह बन जाती है कि नहीं। कुरान पढ़ते हैं, फरिश्ते नाजिल होते हैं, रहमत नाजिल होती है, नेकी के काम करते हैं, फरिश्ते नाजिल होते हैं, रहमत आ जाती है इस दुनिया के अंदर भी। तो जरा तसव्वुर करें कि जहां पर ये सब कसाफतें नहीं होंगी, ये गलाजतें नहीं होंगी, जन्नत होगी, जब वहां पे फरिश्ते आएंगे और सलाम करेंगे और आपको मुबारकबाद देंगे तो फिर वहां का मजा कितना ज्यादा दोबारा हो जाएगा। तो इस जुमले को पढ़ करके गुजर जाना भी बड़ा आसान था, हाँ अभी फरिश्ते आएंगे और मुबारकबाद देंगे और सलाम करेंगे, चलो जी आगे चलो, अल्लाह ताला ने आपके ऊपर मेरे ऊपर मेहरबानी फरमाई, दिल में ये बात डाल दी, ठीक है ना, कि दुनिया से कंपेयर करके देखें ना कि जन्नत के अंदर क्या मामला होगा। तो भाई जन्नत ना इट्स नॉट यानी नथिंग इज वर्थ कॉम्प्रोमाइजिंग जन्नत, हम जन्नत को कॉम्प्रोमाइज करते फिरते हैं, कभी किसी के साथ पंगा ले लिया, कभी किसी को जो है वो तकलीफ पहुंचा दी, कभी किसी को जो है मार दिया, कभी किसी से झूठ बोल दिया, कभी जो है वो दीन को जो है वो परे रख करके जो है वो दुनियावी रीजंस की वजह से कोई बड़ा फैसला कर लिया अपनी जिंदगी के अंदर, है ना, तो हम तो लेफ्ट एंड राइट जन्नत को कॉम्प्रोमाइज करते फिर, है ना, तो क्या इज इट वर्थ इट, क्या हम इस दुनिया की फजूल की और टेम्प्ररी और कोई हैसियत नहीं रखने वाली चीज़ों के पीछे जो है वो उस जगह को इस तरह से जो है वो ऑन दी एज रखें, जैसे कि जूते की नोक पे जिस तरह से ना कोई चीज़ होती है, तो बस अभी ये अपने जूते की हील को जरा वो उछाला और वो चीज़ जो है वो फेंक दी अपने से दूर कर दी, इतना आसान था उसको दूर कर देना अपने। तो क्या जन्नत ऐसी चीज़ है कि उसको हम इस तरीके से अपने मिजाज की खराबियों की वजह से दूर करते फिरें अपने से, इंशाल्लाह सभी इस बात के ऊपर एग्री करेंगे कि नहीं जन्नत इज नॉट समथिंग लाइक दैट, ना तो नहीं कॉम्प्रोमाइज कर सकते। यहाँ तक मोमिनीन मुखलिसीन की खुसूसी आदात और आमाल और उनकी जजा व सवाब का जिक्र था, आखिरी आयत में फिर कुफार और मुशरिकीन को अजाब से डरा कर सूरत को खत्म किया गया है। सही है, तो अब चूंकि दुनिया जो है वो सिर्फ डब्ल्यू डब्ल्यू टाइप की जगह तो है नहीं कि बस मानने वाले होंगे नेक लोग होंगे, यहाँ पे तो शैतान भी है और शैतान के हवारी भी हैं और शैतान के मानने वाले भी हैं, सारे के सारे बहुत सारे हैं, राइट, तो इस वजह से ना अल्लाह ताला दोनों साइड का ख्याल रखते हैं, इधर इनकी बात कर दी फौरन उधर उनकी बात कर दी। ठीक है, तो उनकी बात करते हुए फरमाते हैं कुल मा यअबू बिकुम रब्बी लौला दुआकुम, ठीक है, कि कह दीजिए कि मा यअबू बिही बिकुम रब्बी, के परवाह नहीं रखता मेरा रब, मेरा रब परवाह नहीं रखता, ठीक है ना, डज नॉट केयर, लौला दुआकुम, अगर तुम उसको ना पुकारो, ठीक है ना, क्या मतलब कि दीन की इब्तिदा दुआ से होती है ना, अल्लाह ताला के साथ जो रिलेशनशिप होती है उसकी इब्तिदा दुआ से होती है। अल्लाह ताला यहाँ पे फरमा रहे हैं कि तुम्हारे आमाल तो मुझे वैसे भी नहीं चाहिए भाई, अगर तुम मुझे पुकारो नहीं ना, मुझसे दुआ भी ना मांगो ना, तो मुझे परवाह नहीं है तुम्हारी, ठीक है, अल्लाह ताला बेनियाज है, ठीक है, अल्लाह ताला को हमारी ज़रूरत नहीं है, ठीक है, वो तो अल्लाह रहीम और करीम है कि दरवाजे खोल के रखता है, दरवाजे खोल के रखना जो है ना ये अल्लाह की रहमत की वजह से है, लेकिन अगर हम उस दरवाजे की तरफ बढ़ने का कोई इरादा ना रखें, हम उस दरवाजे से पीठ फेर करके अपनी जिंदगी गुजारें, तो वो दरवाजा खुला रहना जो है उससे हमें फायदा नहीं है, ठीक है ना, वो अल्लाह की रहमत है, दरवाजा खुला है, लेकिन ये नहीं है कि अल्लाह ताला जो है ना वो फिर भी हमें पकड़ पकड़ करके जो है ना वो दरवाजे के अंदर दाखिल करेंगे, नहीं, अल्लाह ताला ने एक सिस्टम बनाया है कि तुम्हें तौबा करके पलटना पड़ेगा, यूटर्न करनी पड़ेगी, मेरे दरवाजा जो मेरा दरवाजा खुला हुआ है तुम्हारे लिए, मैंने बंद नहीं किया तुम्हारे लिए अपना दरवाजा, लेकिन इस खुले हुए दरवाजे की तरफ पलटना तुम्हारा काम है, तुम पलटोगे फिर मैं तुम्हारे लिए रास्तों को हमवार करूंगा, पलटोगे कुछ अमल करोगे, सोहबत बदलने की कोशिश करोगे, किसी के साथ अपना इस्लाही ताल्लुक बनाओगे, कुछ अल्लाह ताला से दुआएं मांगोगे, मैं तुम्हारे लिए आगे बढ़ने के रास्ते क्लियर करता चला जाऊंगा, मैं तुम्हें हाथ पकड़ करके बाकी रास्ते तय करवा दूंगा, लेकिन पलटोगे नहीं अगर मेरी तरफ, बल्कि मेरे अगेंस्ट डायरेक्शन के अंदर जाने की कोशिश करोगे, शैतान के पीछे जहन्नम की तरफ जाने की कोशिश करोगे ना, तो लौला दुआकुम कुल मा यअबू बिकुम, तो फिर क्या होगा, मा यअबू बिकुम, तो कोई परवाह नहीं है तुम्हारी, ठीक है ना। तो ये है एक दुनिया की इक्वेशन, ठीक है। तो अल्लाह ताला से, अल्लाह ताला का शुक्र अदा करना चाहिए कि अल्लाह ताला ने हमें कुरान की निस्बत से यहाँ पर बैठने की तौफीक अता फरमाई, ठीक है ना, कुरान की इन बातों को, अल्लाह की इन बातों को सुनने की तौफीक अता फरमाई है। वरना कितने होते हैं कि नहीं, बिल्कुल भी नहीं, तो इस पे अल्लाह का शुक्र अदा करना है। ये नहीं कि अपने आप को बहुत ही बड़ा ज़बरदस्त 30 बार खान समझना शुरू कर देना है, शुक्र अदा करना है। शुक्र का मतलब ये होता है कि आप किसी दूसरे को इसकी इसका क्रेडिट दे रहे हैं, जिसका शुक्र अदा कर रहे हैं ना उसको क्रेडिट दे रहे हैं, अपने आप को क्रेडिट नहीं दे रहे। इस कुरान क्लास के ऊपर अल्लाह का शुक्र अदा करने का मतलब यह है कि अपने आप को क्रेडिट नहीं दे रहे, क्योंकि वो फिर तकब्बुर और रुजब बन जाता है, बल्कि क्रेडिट अल्लाह को दे रहे हैं, जब ही तो अल्लाह का शुक्र अदा कर रहे हैं ना, ठीक है। तो शुक्र अदा करना भी, जैसे दुआ के बारे में इतनी सारी बात हुई है ना, तो शुक्र के बारे में भी 1 घंटा बात हो सकती है, ठीक है। तो बड़ी तफसीलात है शुक्र की भी, तो शुक्र अदा करना चाहिए। अल्हम्दुलिल्लाह, फकत कज़्ज़बतुम फसौफ यकूनु लज़ामा निज़ामा, कि सो तुम तो झुठला चुके, अब आगे को होनी है मुठभेड़, ठीक है ना, ये अब तो टाकरा होगा, अब तो लड़ाई होगी। तो इसकी तफसीर में मुतशफ़ी रहमतुल्लाह लिखते हैं कि قُلْ مَا يَعْبَوْ بِكُمْ رَبِّي لَوْلَا دُعَاؤُكُمْ, اس آیت کی تفسیر میں مختلف اقوال ہیں, زیادہ واضح اور سہل وہ ہے جس کو خلاصہ تفسیر میں اوپر لکھا گیا ہے کہ اللہ کے نزدیک تمہاری کوئی وقت و حیثیت نہ ہوتی اگر تمہاری طرف سے اللہ کو پکارنا اور اس کی عبادت کرنا نہ ہوتا۔ اللہ کو پکارنا, جب بندہ اللہ کی طرف پلٹے گا جب ہی تو اللہ کو پکارے گا نا, ڈائریکشن اس کی شیطان کی طرف ہے تو اللہ کو کیسے پکارے گا, رحمان کی طرف پلٹے گا تو اللہ تعالیٰ کو پکارے گا, اسی کو تو پھر توبہ کی ابتدا کہتے ہیں, ٹھیک ہے نا۔ بے شک جو ہے وہ اپنے گناہوں پہ نادم شرمندہ ابھی نہیں ہو رہا ہے, لیکن اللہ کو پکار تو رہا ہے نا مدد کے لیے کہ اللہ مجھے ندامت عطا فرما دے, میرے دل کے اندر گناہوں کی نفرت پیدا فرما دے, ابھی نہیں ہے۔ تو یہ بھی ابتدا ہے توبہ کی, اگرچہ کہ یہ پوری توبہ نہیں ہے لیکن ابتدا تو یہ ہے نا توبہ کی, ٹھیک ہے۔ تو اللہ تعالیٰ تو اتنا کریم ہے کہ وہ توبہ کرنے کے بعد تو پتہ نہیں کیا کچھ ہو جاتا ہے, وہ تو کمن لازم لہ, جس نے کہ کوئی گناہ کیا ہی نہیں ایسا اس کو بنا دیتا ہے تائب کو, اور نہ جانے کیا کیا حدیث ہیں اور قرآن کی آیت ہیں, رائٹ۔ لیکن ابھی تو توبہ کری بھی نہیں ہے, صرف توبہ کا گویا کہ پہلا جز ابھی اٹیمپٹ کرنا شروع کیا ہے, ادھر ہی اللہ تعالیٰ کی طرف سے نا وہ توجہ ہو جاتی ہے, کیا 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 رحمتیں, کیا کیا بندہ بنائے بتائے, کیا کیا بندہ جو ہے ایسے رب کو چھوڑ کر کے ہم, یا ایھا الناس ما غرک بربک الکریم, اے انسانوں کس چیز نے اس کریم پروردگار سے تمہیں دھوکے میں ڈالا ہوا, کیوں ہم ضد کرتے ہیں, کیوں ہم اپنی چھوٹی سی انانیت جو ہے نا وہ ہمیں لے ڈوبتی ہے, اور کچھ نہیں, نتھنگ۔ ایک بھائی صاحب سے بات ہو رہی تھی کہ جی پورن کے ایڈکٹ ہوئے ہوئے ہیں, ہے نا, تو پورن جو ہے نا وہ ون آف دا پرابلمس ہے, اور یہ پرابلم ہے اور وہ پرابلم ہے اور یہ پرابلم ہے اور ایگو بھی پرابلم ہے اور یہ, ٹھیک ہے نا, یعنی بہت ساری انہوں نے پرابلم دکھوا دی آج کل کی یوتھ کی, ٹھیک ہے, پورنوگرافی کی ایڈکشن جو ہے ان میں سے ایک پرابلم تھی, ٹھیک ہے نا۔ تو ان کو کیا سمجھانا, ابھی میں نے سمجھانا ہے ایکچولی, ان کو جواب دیا نہیں ہے, ٹھیک ہے, لیکن ان کو کیا ساجز نے سمجھانا ہے کہ بھائی اصل پرابلم جو ہوتی ہے نا وہ صرف ایک ہوتی ہے, یہ پورنوگرافی کی ایڈکشن جو ہے نا یہ پرابلم اصل نہیں ہے, یہ تو فرع ہے, یہ تو برانچ ہے۔ اصل پرابلم کیا ہے, जल्दी से आप बता दें अगर असल प्रॉब्लम क्या है। रूट कॉज क्या होती है, रूट प्रॉब्लम उनकी क्या है, जो मैंने आपके सामने चंद उनकी प्रॉब्लम उन्होंने गिनवाई है, मैंने अभी आपको सुनाई ना, इनमें से जरा आइडेंटिफाई करके बता दें असल प्रॉब्लम क्या है। शहवत यार नहीं ना, पोर्नोग्राफी की एडिक्शन वो शहवत की वजह से होती है, लेकिन गफलत, नफ्स परस्ती। चले ये जो आपने सुना नहीं होगा, मैं काफी जल्दी से गुजर गया इन टर्म्स के ऊपर से। असल प्रॉब्लम जो होती है ना, देखिए चूंकि तौबा की बात हो रही है ना यहाँ पर, राइट, अल्लाह से दुआ मांगने की बात हो रही है ना, इस कॉन्टेक्स्ट में अगर आप सोचें तो असल प्रॉब्लम क्या है, असल प्रॉब्लम होती है ईगो, ईगो, ठीक है ना, ये होती है असल प्रॉब्लम। अगर हम अपनी ईगो को दबा दें ना और अल्लाह ताला से मांगना शुरू कर दें, ठीक है ना, अल्लाह ताला के बनाए हुए निजाम के सामने अपने आप को थोड़ा सा झुकाना शुरू कर देना, यानी अपनी ईगो को कम करना शुरू कर, ठीक है ना, बाकी मसले फिर हीच हो जाते हैं। ये शहवत हीच हो जाती है, ये पोर्नोग्राफी की एडिक्शन हीच हो जाती है, ठीक है ना, गफलत भी फिर खत्म हो जाती है, गायब हो जाती है उसके बाद गफलत। तो असल जो चीज रुकावट होती है ना बंदे और परवरदिगार के दरमियान, वो पोर्न की एडिक्शन नहीं होती जैसे कि वो भाई साहब समझ रहे हैं, नहीं, ये एडिक्शन नहीं है असल प्रॉब्लम। असल प्रॉब्लम है ईगो की, नफ्स के अनानियत की, जिसको कहते हैं नफ्स परस्ती नहीं, अनानियत का लफ्ज जिसके लिए इस्तेमाल हो, ये होती है असल प्रॉब्लम। तो यहाँ पर यही फरमा रहे हैं कि अगर तुम्हारी तरफ से अल्लाह को पुकारना और उसकी इबादत करना ना होता ना, तो फिर अल्लाह ताला के सामने तुम्हारी कोई वक़्त ना होती, क्योंकि तुम्हारा ईगो इतना बड़ा है, तुम्हारी अनानियत इतनी है कि तुम अल्लाह को पुकार ही नहीं रहे हो। जब अल्लाह को पुकार नहीं रहे हो तो फिर वाई शुड अल्लाह डू एनीथिंग फॉर यू, वाई शुड अल्लाह केयर फॉर यू। इवन दो अल्लाह ताला फिर भी खाना भी देते हैं, पीना भी देते हैं, बच्चे भी देते हैं, घर भी देते हैं, गाड़ी भी देते हैं इन काफिरों को जो कि अल्लाह को नहीं पुकार रहे होते हैं, लेकिन वो तो इस दुनिया की हद तक है, जैसी आँख बंद हुई फिर सब कुछ खत्म उनके लिए। क्योंकि क्या कहते हैं, क्योंकि इंसान की तख्लीक का मंशा ही ये है कि वो अल्लाह की इबादत करे, जैसे दूसरी आयत में है वमा खलक्तुल जिन्न वल इंस, हमने नहीं पैदा किया जिन को ना इंसान को, इल्ला लियाबुदून, सिवाय इसके कि वो मेरी इबादत करें। यानी मैंने इंसान और जिन को और किसी काम के लिए पैदा नहीं किया बजुज इसके कि वो मेरी इबादत करें। क्या मतलब, नमाज पढ़ते रहें खाली, क्योंकि हमारे नज़दीक तो इबादत का मतलब होता है नमाज, तो क्या हम नमाज पढ़ते रहें और कुछ भी ना करें क्योंकि हमारे रब ने हमें नमाज पढ़ने के लिए पैदा किया? नहीं, इबादत का मतलब क्या है, अल्लाह ताला की बंदगी में सारे के सारे काम करना, चाहे नमाज वाला काम हो, चाहे बीवी के साथ रहने वाला काम हो, चाहे वालदैन के साथ रहने वाला काम हो, चाहे औलाद के साथ रहने वाला, सब कुछ अल्लाह की बंदगी की हालत में बंदा करे तो ये इबादत हो जाएगी। अल्लाह ने हमें इसलिए पैदा किया। क्या कह रहे हैं कि ईगो को कैसे ख़त्म करें, सबसे पहला काम क्या करें भाई, ईगो को ख़त्म करने के लिए सबसे पहला काम और जो कि इब्तिदा हो जाती है वो ये कि अल्लाह ताला से मदद मांगें, दुआ करें, ए अल्लाह मेरी ईगो को ख़त्म कर दे, ए अल्लाह मेरी ईगो को ख़त्म कर दे, ये तो सबसे पहला काम जो अभी पूरी क्लास में शुरू से आखिर तक हम यही बात कर रहे हैं ना। फिर उसके बाद जो है अल्लाह ताला क्या करेंगे, अल्लाह ताला आपको फिर दवाएं दिखाएंगे कि भाई ये दवा इस्तेमाल करो, ये दवा इस्तेमाल करो, ये दवा इस्तेमाल करो, ठीक है, तो हम फिर उन दवाओं को इस्तेमाल करना शुरू कर दें। दवाएं क्या दिखाते हैं, पैनाडोल की गोली दिखाएंगे ईगो ख़त्म करने के लिए, हैं, या टाइनोलॉल की गोली, या नहीं राइट, ये दवाएं तो नहीं होती ना ईगो ख़त्म करने वाली, ईगो ख़त्म करने वाली दवाएँ ये होती हैं कि अल्लाह ताला हमें खुद ऐसा माहौल सामने रखेंगे कि हम इस माहौल को ज्वाइन कर लें तो हमारी ईगो जो है वो आहिस्ता आहिस्ता करके कम्प्लीटली ख़त्म हो सकती है। हम इस्लाही ताल्लुक बना लें आहिस्ता आहिस्ता करके, शेख साहब डांटे पिलाएंगे, ज़रा जलील करेंगे, रुसवा करेंगे, साथ साथ अल्लाह ताला भी ऐसे हालात बनाएंगे कि हमारी जो है ना वो कसबल निकल जाए। ये अल्लाह ताला की तरफ से हालात बनते हैं कसबल निकालने वाले, ये हमारी दुआओं की कबूलियत होती है सर, ठीक है ना। अगर डांटने वाला शेख मिल जाए ना, अल्लाह ताला का शुक्र अदा करें, इस्लाह करने वाला, टोकने वाला, और उसके सामने अल्लाह ताला आपके ऐप खोल दें, अल्लाह ताला का शुक्र अदा करें कि अल्लाह ताला ने आपको ऐसा सबब अता फरमाया है आपके قصبل نکالنے کا، یعنی آپ کی انانیت کا قصبل نکالنے کا، کہ جو کہ جو ہے نا وہ دنیا کے ہاتھوں ذلیل ہونے کی بجائے سب سے آسان طریقہ تھا، ایک کے ہاتھوں تھوڑا سا ذلیل ہونا پڑتا ہے بس، ایک، اور کسی کو پتا بھی نہیں لگتا، رائٹ؟ شیخ کا معاملہ ایسا ہوتا ہے کہ وہ راز رکھتا ہے، اور راز میں بھی تھوڑی سی تفصیل سن لیں، اگر آپ کا انڈیویجول معاملہ ہے تو بس آپ اور شیخ کے درمیان بس، اور کسی کو پتا نہیں لگے گا، تیسرا اللہ، اور کسی کو پتا نہیں لگے گا، یا اگر آپ کا ایک خاندانی مسئلہ ہے تو چونکہ یہ مسئلہ انڈیویجول نہیں ہے، یہ ایک کلیکٹیو مسئلہ ہے، تو اس کے اندر پھر پورے خاندان کے ساتھ اس طرح کی ڈسکشن ہو رہی ہوگی، ٹھیک ہے نا؟ تو راز رکھنے کا مطلب خالی یہ نہیں ہوتا کہ بس ایک بندے کے ساتھ معاملہ ہو اور کوئی نہیں، ڈپینڈ کرتا ہے کس قسم کی سچویشن ہے، لیکن دس از دا ایزیسٹ، وہ کسی اور کو نہیں بتائے گا، کسی اور کے سامنے آپ کی جو ہے نا وہ برائی نہیں کرے گا، تو یہ سب سے آسان راستہ ہے، ایسے ایگو ختم ہوتی ہے، یعنی سب سے پہلے اللہ سے دعا، اے اللہ میری ایگو ختم کر دیں، اے اللہ میری ایگو کا انتظام کر دیں، پھر اس کے بعد اللہ تعالیٰ جو ہے نا وہ اسباب آپ کے سامنے رکھ دیتے ہیں، ان اسباب کو بس تیل دیکھو، تیل کی دھار دیکھو، بس چلتے چلے جائیں، اور یہی سوچتے چلے جائیں کہ میں نے چونکہ اللہ سے مانگا تھا نا، اللہ تعالیٰ نے پھر اسباب بنائے، الحمدللہ ثم الحمدللہ، ٹھیک ہے؟ تو ایسے ہی وہ ختم ہو جاتی ہے. اچھا کلاس ختم نہیں کرنی ہے، اور جو بھی ختم کرنا کرتا ہے ہمارا پورا ہو گیا. تو یہ تو ایک عام ضابطہ بیان ہوا کہ بغیر عبادت کے انسان کی کوئی قدر و قیمت اور وقت و حیثیت نہیں ہے. اس کے بعد کفار مشرکین جو رسالت اور عبادت ہی کے منکر ہیں ان کو خطاب ہے، فقط کذبتم، یعنی تم نے تو سب چیزوں کو جھٹلا ہی دیا، اب تمہاری کوئی وقت اللہ کے نزدیک نہیں ہے. فسوف یکون لزاما، کہ یعنی اب یہ تکذیب و کفر تمہارے گلے کا ہار بن چکے ہیں اور تمہارے ساتھ لگے رہیں گے، یہاں تک کہ جہنم کے دائمی عذاب میں مبتلا کر کے چھوڑیں گے. نعوذ باللہ من حال اہل النار، کہ ہم اللہ تعالیٰ کی پناہ مانگتے ہیں آگ والوں کے احوال سے، کہ ہمارے اوپر وہ والے احوال آئیں جو کہ اہل النار کے اوپر آتے ہیں، اللہ تعالیٰ سے ہم اس کی پناہ مانگتے ہیں. تم بحمد اللہ سبحانہ وتعالی تفسیر سورۃ القرآن یوم الاحد الثالث من صفر المظفر وغیرہ، ٹھیک ہے؟ تو حضرت مفتی شفیع رحمۃ اللہ علیہ نے اللہ ان کو ہماری طرف سے کروڑوں جزائے خیر عطا فرمائے. ہم تو تصور نہیں کر سکتے کہ اگر انہوں نے یہ ہمارے دور کے زبان میں اتنے سہل الفاظ میں اور اتنی تحقیق کر کے ہمارے اپنے ذاتی احوال سے کتنا میچ کرتے ہوئے یہ ساری باتیں نہیں لکھی ہوتی، ہم کیا کرتے ہیں؟ آپ دوسری تفسیریں اٹھا کر کے دیکھیں، آپ کو یہ ساری چیزیں نہیں ملیں گی اس کے اندر. اتنا ہوتا ہے نا دل کو لگنے والی بات ہے، اتنی ریلیونٹ بات آپ کو شاید کسی اور تفسیر میں نہ ملے، ٹھیک ہے؟ تو یہ ہمارے اوپر اللہ کا بہت بڑا احسان ہے کہ اردو زبان کے اندر ہمیں اردو زبان پڑھنے اور سمجھنے کے اللہ تعالیٰ توفیق عطا فرمائے، اور اس کے اندر ایسی تفسیریں اللہ تعالیٰ نے ان کے ذریعے سے کروائی. ان کا تقویٰ بھی اتنا تھا کہ جھلکتا ہے ان کے ایک الفاظ کے اندر. تو حضرت پھر یہ تفسیر مکمل کری تو ساتھ ساتھ اللہ کا شکر ادا کیا، ہر صورت کے آخر میں تقریباً اس طرح سے لکھا ہے، ٹھیک ہے؟ تو اب تو ہو گئی انشاءاللہ یہ والی کلاس ختم، سورۃ الفرقان کی تفسیر بھی اللہ کے حکم سے اس کلاس کے اندر مکمل ہوئی. اب اگلی کلاس سے، جیسے کہ ہم نے پہلے آپ کو بتایا تھا رمضان المبارک سے پہلے، کہ سورۃ الفرقان تو ہم رمضان میں کریں گے انشاءاللہ، اور اس کے بعد پھر ہم جو ہمارا ایک ریگولر کورس چل رہا تھا وہ تھا آٹھویں جلد، یعنی معارف القرآن کی آٹھویں جلد کو مکمل کرنا. تو اب جو ہے نا بالکل شروع سے آٹھویں جلد، کیونکہ پیچھے ہم تیسواں پارہ مکمل پہلی شروع میں کر چکے ہیں، ساری ریکارڈنگس پڑی ہوئی ہیں ویب سائٹ کے اوپر، اور پھر بہت سارے اس 28ویں پارے کی صورتیں کری ہیں، 26ویں پارے کی بھی شاید کری ہیں نا. تو اب سورہ محمد سے انشاءاللہ اگلی کلاس میں شروع کریں گے. سورہ محمد ایک بڑی ڈفرنٹ ٹائپ آف صورت ہے، مردوں کے ساتھ خصوصاً اس کا تعلق ہے، اور یہ دی انسینشلز فار مین کی کلاس ہے. تو انشاءاللہ اللہ کی توفیق ہوئی اگلی کلاس میں پڑھیں گے. کسی کو کوئی سوال ہے یا کامنٹ ہے تو ابھی پوچھ سکتے ہیں، ہماری کلاس ختم ہے. ٹھیک ہے، اور کوئی سوال نہیں ہے. السلام علیکم و رحمۃ اللہ.